कर्णाली प्रदेशमा यो वर्ष 1632 नयाँ बिरामी थपिए। नेपालमा अझै क्षयरोगका 22% बिरामी उपचारको दायरामा आउन बाँकी।
बाँकेको कोहलपुरमा जनप्रतिनिधि बीच विवाद, सत्ताधारीले एकलौटी गर्न खोजेको विपक्षको आरोप।
संघीय संसदको तेस्रो अधिवेशन सकियो, 126 ऐन कानून निर्माण।
र आठौं राष्ट्रिय खेलकुद यही चैत 27 गतेबाट हुने, आइपिएलमा आज राजस्थान र पन्जाब भिड्ने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सविता र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। नेपालमा वर्षेनी 45,000 क्षयरोगका नयाँ बिरामी थपिने गरे पनि 13,000 बिरामीहरू उपचारको दायरामा आउन सकेका छैनन्। नयाँ र पुराना गरी अझै 28,000 बिरामी उपचारको दायरा बाहिर रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ। सरकारले क्षयरोगीको खोजी जारी राखे पनि करिब 13,000 नयाँ बिरामी सरकारको तथ्याङ्क भन्दा बाहिर देखिएका छन्। क्षयरोगको उपचार निशुल्क गरिए पनि 22% बिरामी निशुल्क उपचारको पहुँचमा पुग्न सकेका छैनन्। आर्थिक वर्ष 2074-75 196,262 जनाको परीक्षण गर्दा 32,474 जनामा क्षयरोग देखिएको छ। नेपालमा वार्षिक 1,000 औषधि प्रतिरोधी क्षयरोगीका संख्या थपिने गरेकोमा करिब 400 उपचारको दायरामा आएको केन्द्रको भनाइ छ। क्षयरोग देखिएपछि नियमित रूपमा 6 महिना औषधि खाएमा क्षयरोग निको हुने भए पनि नियमित औषधि सेवन नगर्दा नेपालमा वर्षेनी 5,000 जनाले यस रोगका कारणले ज्यान गुमाउने गरेको तथ्याङ्क रहेको छ। खोक्दा खकारमा रगत देखिने, साँझ पख ज्वरो आउने, शरीर दुब्लाउँदै जाने लक्षण देखिएमा फोक्सोको क्षयरोग हुन सक्ने जनाइएको छ। क्षयरोग लागेमा साँझ पख ज्वरो आउने, पसिना आउने र दुब्लाउँदै जाने लक्षण देखिन्छ।
क्षयरोग दिवस हिजो सुर्खेतसहित देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ। दिवसको अवसरमा प्रदेश अस्पताल सुर्खेतमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ भने चौकुने गाउँपालिकामा स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ। कर्णाली प्रदेशमा पनि क्षयरोगका बिरामी थपिने क्रम जारी रहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ। एक वर्षको अवधिमा कर्णाली प्रदेशमा 1,632 नयाँ क्षयरोगी बिरामी भेटिएको निर्देशनालयले जनाएको छ। कर्णालीका 10 जिल्ला मध्ये सबैभन्दा धेरै प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा 588 जना क्षयरोगी भेटिएका छन्। सबैभन्दा कम भने डोल्पामा 17 जना क्षयरोगी फेला परेको निर्देशनालयका क्षयकुष्ठ रोग अधिकृत पदम बहादुर केसीले जानकारी दिनुभयो। उहाँले सल्यानमा 250, दैलेखमा 218, रुकुम पश्चिममा 185 क्षयरोगका बिरामी भेटिएका छन् भेटिएको उहाँले बताउनुभयो। यसैबीच कर्णालीमा क्षयरोगका 90% बिरामीहरू उपचारको दायरामा आउने गरे पनि अझै 10% बिरामी भने उपचारमा आउन नसकेको जनाएको छ। यसैबीच हामीले स्वास्थ्य निर्देशनालय सुर्खेतका क्षयकुष्ठ अधिकृत पदम केसीलाई सुर्खेतसहित कर्णाली प्रदेशमा क्षयरोगको अवस्था कस्तो छ भनेर सोधेका छौँ।
कर्णाली प्रदेशमा क्षयरोगको पछिल्लो अवस्था भन्नाले हामीसँग यो आर्थिक वर्ष 74-75 तथ्याङ्क हेर्नुपर्दा जम्मा नयाँ बिरामी हामीले 1,632 पत्ता लगाएको, त्यसमा सबभन्दा बढी सुर्खेत जिल्लामै छ, 588 बिरामी सुर्खेतमा थियो भने सबभन्दा कम चाहिँ बिरामीहरू डोल्पा जिल्लामा 17 केस चाहिँ डोल्पाबाट रिपोर्टिङ भएको छ। र समग्रमा अरू प्रदेशमा भन्दा हाम्रो चाहिँ प्रदेशमा बिरामीहरू पत्ता लाग्ने पनि अलिकति कम छ, अझ पनि केही केसहरू छुटेको जस्तो देखिन्छ होइन। सबैलाई हामीले उपचारमा ल्याउन सकिरहेको अवस्था छैन भन्दा पनि भयो, अलिकति कमै छ। तर फेरि रोग निको हुने दर जुन हो, उपचार पुरा गर्ने अथवा रोग सफलता दर फेरि उच्च छ हाम्रो 90% हाराहारीमा छ, 90% 91% जस्तो चाहिँ त्यसको चाहिँ उपचार सफलता दर छ। तर पत्ता लाग्ने दर चाहिँ अलिकति कम देखिन्छ, 100 अलिकति बढी हुनुपर्छ भन्ने हो। 90% 100 हाराहारीमा चाहिँ यो हाम्रो केस नोटिफिकेसन रेट भन्छौँ हामी, रोग पत्ता लाग्ने दर भन्छौँ।
अझै पनि बिरामीहरू अस्पतालसम्म उपचारको लागि आउने क्रम त्यति सन्तोषजनक छैन, उपचारको दायरामा ल्याउन निर्देशनालयबाट के पहलहरू भएका छन्?
एकदमै हामी त अब हाम्रो व्यापक प्रचार प्रसार सबै छ, त्यसको साथसाथै हाम्रो चाहिँ हेल्थ वर्करहरू डिटेक्सनहरू पनि गरिराखेको छ। यो खगार परीक्षणको व्यवस्थाहरू हामीले चाहिँ मिलाएका छौँ। ठाउँहरूमा होइन छिटोभन्दा छिटो बिरामी पत्ता लगाउनको लागि र उनीहरूलाई चाहिँ अब सही उपचार दिनको लागि हामीले चाहिँ विभिन्न क्रियाकलापहरू गरेर एउटा चाहिँ कार्यक्रम अगाडि बढाइरहेको छ।
अब यसरी रोगका बिरामीहरू एकातिर बढिरहने अनि अस्पतालसम्म आइ नपुग्ने अर्कोतिर समस्या भयो
यस्तो छ अब केही सबै अस्पतालमै नआएको भन्ने पनि होइन, हाम्रो सेवा सबै निशुल्कहरू छ, निशुल्क सेवा हो, त्यसको सेवा लिन उहाँहरू चाहिँ आइ पनि राख्नु भएको छ। तर केही केसहरू अझै चाहिँ अब प्राइभेटबाट उपचार लिइरहेको र हामीसँग रिपोर्टिङ नभएको कि भन्ने यस्तो पनि देखिन्छ कि प्राइभेटबाट उपचार लिनु पनि
समय अबको क्षयरोग अन्त्य यो नाराको सन्देश चाहिँ के हो?
सन्देशको चाहिँ हामीले क्षयरोगको अन्त्य नै गरौँ, नेपालबाट क्षयरोग नेपाल भनौँ एउटा चाहिँ क्षयरोग विहीन समाजको सिर्जना गरौँ अथवा टिबी फ्री गरौँ भन्ने चाहिँ हो। 2050 अन्तसम्ममा त्यसको खास चाहिँ अहिले हामी इन टिबी स्ट्राटेजीमा छौँ टिबीको होइन, 2050 अन्तमा क्षयरोग एउटा महामारीको अन्त्य महामारीबाट अन्त्य गर्ने क्षयरोगको महामारीबाट अन्त्य गर्ने भन्ने हो र प्रति 10 लाख जनसङ्ख्यामा 10 जना भन्दा कम बिरामी भएको अवस्थामा हामी पुग्ने, प्रति 1 लाखमा 1 जना भन्दा कम बिरामी भएको अवस्थामा पुग्ने र यसलाई चाहिँ एउटा महामारीको अन्त्य गर्ने भन्ने चाहिँ यसको चाहिँ मूल ध्येय नै चाहिँ त्यही हो। इन टिबी स्ट्राटेजी भन्छ यो चाहिँ रोगको अन्त्य गर्ने क्षयरोगको अन्त्य गर्ने भन्ने रणनीति अनुसार अगाडि बढ्ने भन्ने नै रहेको छ।
बाँकेको कोहलपुर नगरपालिकामा जनप्रतिनिधिहरू बीच नै विवाद सुरु भएको छ। बहुमतको आडमा मेयरले नै छलफल नगरेर एजेन्डाहरू धमाधम पारित गराउन थालेपछि विवाद सुरु भएको छ। 14 नगर कार्यपालिकाको बैठकमा 29 विषय निर्णय भएको तर निर्णय पुस्तिकामा 39 विषयमा निर्णय भएको पाइएपछि कङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरूले विरोध गरेका छन्। कार्यवाहक नगर प्रमुखको जिम्मेवारी समेत पाउनुभएका नगर उपप्रमुख चौधरीले बैठकमा छलफल नै नभएका विषयमा निर्णय भएर सार्वजनिक भएको भन्दै आपत्ति समेत जनाउनु भएको छ। बहुमतको आडमा जथाभावी रूपमा नगर प्रमुख लुटबहादुर रावतले बजेट बाँड्ने विभिन्न निर्णय गर्ने गरेको कार्यपालिका सदस्य निरञ्जन चलाउनेले बताउनुभयो। कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले 29 प्रस्ताव भए पनि बैठकमा छलफल गर्दा थप प्रस्तावहरू आएको र ती प्रस्तावहरूलाई बहुमतद्वारा पारित गरिएको बताउनुभयो। बहुमतको आडमा मनोमानी बढेपछि दुई पक्षबीच विवाद बढ्दै गएको हो।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जले 72 एक ज्येष्ठ नागरिकको बायाँ गालामा रहेको झण्डै 1.5 किलोग्राम ट्युमरको सफल अपरेसन गरेको छ। नरैनापुर गाउँपालिका वडा नम्बर 6 बन्दराका 72 बोरीलाल अहिरको बायाँ गालामा 10 उमेरदेखि रहेको ट्युमरको सफल अपरेसन गरिएको अस्पतालका सहायक निर्देशक डाक्टर कुमार पोखरेलले बताउनुभयो। पत्रकार सम्मेलन गरेर अहिरको बायाँ गालामा रहेको ट्युमरको निशुल्क अपरेसन गरिएको अस्पतालका सहायक निर्देशक पोखरेलको भनाइ छ। चैत 7 अस्पताल भर्ना भएका अहिरको 8 अपरेसन गरिएको जानकारी दिँदै सर्जन द्वारिका प्रसाद बजगाईले यो भन्दा जटिल खालका अपरेसन पनि भइरहेको बताउनुभयो। अस्पतालका निर्देशक डाक्टर एम किदवाईले अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर सहयोग गर्दै आएको बताउनुभयो।
हामीसँग छिमेक शरीफहरूसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेला हामीले कर्णाली प्रदेशमा यो वर्ष 1632 नयाँ बिरामी थपिए, नेपालमा अझै क्षयरोगका 22% बिरामी उपचारको दायरामा आउन बाँकी, बाँकेको कोहलपुरमा जनप्रतिनिधिहरू बीच विवाद, सत्ताधारीले एकलौटी गर्न खोजेको विपक्षीको आरोप लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको दृष्टि र आवश्यक कानून निर्माणको सवालमा संघीय संसदको तेस्रो अधिवेशन अत्यन्तै सफल रहेको दावी गर्नुभएको छ। संघीय संसदको चालु अधिवेशन अन्त्यको अवसरमा हिजो प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब आउने अधिवेशनले तेस्रो अधिवेशनले 126 ऐन निर्माण गरेको बताउनु भएको छ। यस्तै संविधान अनुकूल बनाउनका लागि केही नेपाल ऐन संशोधन गर्ने विधेयकबाट 193 ऐन संशोधन भएको, छोटो समयमा 14 विधेयक पारित भएको उहाँको भनाइ छ। प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको पहिलो वर्ष आधार वर्षको रूपमा रहेको र यस अवधिमा संविधानको भावी कार्यान्वयनका लागि बाटो बनाउने, कानून निर्माण गर्ने, संरचना तयार पार्ने, समायोजन गर्ने लगायतका काम उल्लेख्य भएको बताउनु भएको छ। फेरी बबई डाइभर्सन लगायतका सिँचाइ आयोजनाका काम तीव्र गतिमा अघि बढेको भन्दै प्रधानमन्त्रीले कृषि आधुनिकीकरणमा असाधारण काम भएको र भूकम्पपछिको पुनर्निर्माण लगायत समग्रतामा यो वर्ष उपलब्धिको वर्ष र सफल वर्ष भएको दावी गर्नुभयो। प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपालाई सम्झाउँदा सम्झाउँदा थाकेको भन्दै अब अपराधी गतिविधि रोक्न कारवाहीको बाटोमा अगाडि बढेको बताउनु भएको छ।
सुर्खेतको सिम्ता गाउँपालिका 8 डाँडाखानीमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयलाई माध्यमिक विद्यालय स्थापना गर्न माग गर्दै सरकारवालाले आन्दोलन गरेका छन्। विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र स्थानीयहरूले विद्यालयलाई माध्यमिक दरबन्दी अनुसार स्वीकृति दिन माग गर्दै तेस्रो दिनसम्म आन्दोलन जारी राखेका छन्। उनीहरूले गाउँपालिकाले विद्यालयलाई अनुमति नदिएको भन्दै आफूहरूले आन्दोलन गरेको बताएका छन्। विद्यालय सञ्चालनका लागि बारम्बार माग गर्दा पनि आफूहरूको माग सुनाइ नभएको उनीहरूको भनाइ छ। आन्दोलनको स्वरूप पहिलो दिन गाउँपालिकाले प्रदान गरेको डिजिटल हाजिरी त्यसै गरी विद्यालयको रूपमा गाउँपालिकाले दिएको प्रमाणपत्र समेत गाउँपालिकालाई बुझाइएको जनाएका छन्। उनीहरूले गाउँपालिकाभित्र रहेका विद्यालयमा निम्न माध्यमिक तहसम्म मात्रै गाउँपालिकाले अनुमति दिएको भन्दै यसको विरोधमा आन्दोलन गर्न परेको बताएका छन्। गाउँपालिकाभित्रै रहेको विद्यालयमा निम्न माध्यमिक विद्यालय लेखिएको बोर्डलाई हटाएर माध्यमिक विद्यालय समेत लेखिएको जनाएको छ। शिक्षक, अभिभावक, स्थानीय र संयुक्त रूपमा गाउँपालिकामा हिजो कालो झण्डा गाड्ने काम भएको विद्यालयका शिक्षक कुबेर राणाले बताउनुभयो। यथा गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले भने शिक्षा समितिको नियममा रहेर हाल 1-5 मात्र दरबन्दी दिने व्यवस्था भएका कारण यस्तो समस्या भएको बताउनुभयो। उहाँले शिक्षा शाखाको निर्णय अनुसार आफू चल्ने भएका कारण यस्तो समस्या आएको भन्दै आवश्यक छलफल र परामर्श गरेर मात्र निर्णय दिने प्रतिक्रिया दिनुभयो।
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न 7 पहाडी जिल्लामा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी, दार्चुला, डडेलधुरा, अछाम, बाजुरा र डोटीमा गरी 16 एम्बुलेन्स दिने भएको जनाइएको छ। 7 पहाडी जिल्लाका दुर्गम 16 निर्वाचन क्षेत्रमा एम्बुलेन्स वितरण गर्ने कार्यक्रम तय भएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताउनुभयो। उहाँले पहाडी मानिसको स्वास्थ्य सेवामा पहुँच बढाउन प्रदेश सरकारले सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गर्न लागेको मन्त्री सुवेदीले बताउनुभयो। प्रदेश सरकारले प्रति एम्बुलेन्स 39 लाखका दरले 6,40,00,000 खर्च गरिरहेको र केही समयभित्रै खरिद प्रक्रिया पूरा गरी निर्वाचन क्षेत्रमा एम्बुलेन्स हस्तान्तरण गरिने बताउनुभयो।
कञ्चनपुर जिल्ला अदालतले निर्मला पन्तको बलात्कारपछि हत्यामा भएको घटनाको प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टलाई 10,50,000 धरोटीमा रिहा गर्न आदेश जारी गरेको छ। विष्टले यातना विरुद्ध कसुरमा 6,00,000 र सार्वजनिक न्याय विरुद्ध कसुरमा 4,50,000 रुपियाँ धरोटी राख्नु भएको छ। विष्ट गत मङ्गलबार निवेदनसहित जिल्ला अदालत कञ्चनपुरमा उपस्थित हुनुभएको थियो। यसअघि डिएसपी ज्ञानबहादुर सेठी, त्यसै गरी प्रहरी निरीक्षकहरू एकेन्द्र खड्गा र जगदीश प्रसाद भट्ट, प्रहरी नायब निरीक्षक द्वै हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरोटीमा रिहा भइसक्नु भएको छ। विष्टसँगै प्रहरीको फरार सूचीमा रहनुभएका केन्द्रीय अनुसन्धान ब्युरोका सिआइबीका डिएसपी अङ्गुर जीसी भने उपस्थित नभएको अदालतले जनाएको छ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आगामी 10 कर्णाली प्रदेश पूर्वाधारको वर्ष हुने बताउनु भएको छ। पूर्वाधारको विकास बिना कर्णाली प्रदेशले समृद्धि हासिल गर्न नसक्ने भन्दै मन्त्री ज्वालाले कर्णाली प्रदेशको पहिलो प्राथमिकता पूर्वाधार भएको बताउनुभयो। ग्लोबल आइएमई बैंक लिमिटेडको सल्यान श्रीनगर शाखा उद्घाटन गर्दै मन्त्री ज्वालाले कर्णाली प्रदेशको प्राकृतिक सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्धन गर्नका लागि सरकार गम्भीर भएको बताउनुभयो।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भनियो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक शरीफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुर्खेतमा कर्णाली प्रदेश स्तरीय रेडक्रस कार्यालय स्थापना भएको छ। हिजो एक कार्यक्रमका बीच कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गा केशर खनालले प्रदेश कार्यालयको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा रेडक्रस विशुद्ध मानवीय सेवाको संस्था भएकाले यसको उद्देश्य प्राप्तिमा लागिरहन सुझाव समेत दिनुभयो। उहाँले प्राकृतिक प्रकोप विपदका बेला रेडक्रसको महत्त्वपूर्ण रेडक्रसले सेवा दिँदै आएको भन्दै यसको स्मरण समेत गर्नुभयो। प्रदेश हेर्ने गरी सुर्खेतमा स्थापना गरिएकोमा खुसी व्यक्त गर्दै उहाँले भौगोलिक संरचनाले कर्णाली प्रदेश जस्तो मौसमी प्रकोपको निम्ति को ठाउँमा प्रदेश कार्यालयबाट उत्कृष्ट सेवा प्रदान गर्नेमा विश्वास समेत व्यक्त गर्नुभयो। रेडक्रस कर्णालीका संयोजक तिलक मल्लको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य ललितजङ साई र केन्द्रीय सदस्य अजित शर्मा लगायतले संघीय संरचना अनुसार प्रदेश कार्यालय स्थापना गरिएको बताउनुभयो।
चार बुद्धि सहमतिपछि अवरुद्ध धनगढी अत्तरिया सडक सुचारू भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर 3 रहेको सुधार गृहका कर्मचारी मृत फेला परेको घटनाको छानबिनको माग गर्दै बिहानैदेखि धनगढी अत्तरिया 6 लेन सडक अवरुद्ध गरिएको थियो। प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, उपमहानगरपालिकाका मेयर निर्प ओड, कैलालीका प्रहरी प्रमुख आभूषण तिमसिना लगायत र पीडित पक्षबीच भएको छलफलपछि सडक सुचारू भएको हो। स्थानीय र पीडित पक्षले ढुङ्गालको मृत्यु शंकास्पद भएको भन्दै छानबिनको माग गर्दै आएका थिए।
सुदूरपश्चिमका 3 पहाडे जिल्लामा हवाई सेवालाई विस्तार गर्न स्थानीय बासिन्दाले माग गरेका छन्। धनगढीबाट असाम हवाई सेवा सुरु भएको अवस्थामा अब बैतडी, पाटन, त्यसै गरी बझाङ, देवल र विमानस्थल सुरु गर्न स्थानीय बासिन्दाले माग समेत गरेका हुन्। धनगढी विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नतिको प्रयास चलिरहेको बेला पहाडी जिल्लामा पनि धनगढीबाट उडान भर्न माग गरिएको हो।
नेपाल र जापान बीच नेपाली कामदार लैजाने विषयमा आज श्रमिक आपूर्तिबारे सहकार्यको समझदारीमा हस्ताक्षर हुने भएको छ। काठमाडौँमा एक कार्यक्रमका बीच नेपाल र जापान बीच हस्ताक्षर हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहाल र जापानका 4 मन्त्रालयका अधिकारीले कामदार आपूर्ति गर्नेबारे सहकार्यको समझदारीमा हस्ताक्षर गर्ने जनाइएको छ।
डोटीको पूर्वी चौकी गाउँपालिकाले आफ्नो गाउँपालिका भरिमा छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने निर्णय गरेको छ। गाउँपालिकाको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक परिसेवा केन्द्रले पूर्वी चौकी गाउँपालिका 5 काडामाण्डुमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले छाउपडीमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सबै खाले सेवा सुविधामा रोक लगाउने बताउनुभयो। उहाँले महिनावारीको बेला छाउगढमा बसी सबै सेवा सुविधा कटौती गर्ने भन्दै सफा सुग्घरमा ध्यान दिन समेत स्थानीयलाई आग्रह गर्नुभएको छ।
भेरी खबरमा अब खेल खबर। पटक पटक स्थगित हुँदै आएको 8 राष्ट्रिय खेलकुद प्रतियोगिता चैत 27 गतेदेखि सुरु हुने निश्चित भएको छ। प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम तय भएको राखेपका सदस्य सचिव केशव विष्टले बताउनुभयो। यसअघि 2 मिति तय गरिएको भए पनि तयारी नपुगेका कारण प्रतियोगिता हुन सकेको थिएन। राखेपले 27 गते प्रतियोगिता सञ्चालन गर्ने निर्णयको मन्त्री परिषदले अनुमोदन गर्न भने बाँकी नै रहेको छ। नेपालगञ्ज रंगशालामा भीआईपी प्याराफिट जडानको काम भने अझै सुरु हुन सकेको छैन। खेलकुद संरचनाका हिसाबले नेपालगञ्जमा 1 अर्ब लगानी गरिएको विष्टले बताउनुभयो। 8 राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगञ्जमा मुख्य स्थल बनाएर बर्दिया, दाङ, कपिलवस्तु लगायतका ठाउँमा सञ्चालन गरिनेछ।
खेलकुदको प्रसंगमा इन्डियन प्रिमियर लिग आइपीएलमा आज राजस्थान रोयल्स र किङ्स इलेभेन पञ्जाब भेट्ने भएका छन्। राति 7:45 जयपुरमा हुने खेलमा यी दुई टोली आमुन्ने सामुन्ने हुने भएका छन्। यसै गैराति भएको खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सले विजयी शुरूआत गरेका छन्। कोलकाताले सनराइजर हैदराबादलाई 6 हराउँदै पहिलो जित दर्ता गरेको हो। कोलकाता स्थित मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले 20 ओभरमा 3 गुमाएर 181 रनको बलियो एक फल तयार पारेको थियो। यस्तै दिल्लीले मुम्बईलाई 37 पराजित गरेको छ। पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 6 क्षतिमा 213 रन बनाएको थियो, जब आफै ब्याटिङमा उत्रिएको मुम्बईले 19.2 ओभरमा सबै विकेट गुमाएर मात्र 176 रन जोड्न सक्यो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेशमा यो वर्ष 1632 नयाँ बिरामी थपिए। नेपालमा अझै क्षयरोगका 22% बिरामी उपचारको दायरामा आउन बाँकी।
बाँकेको कोहलपुरमा जनप्रतिनिधिहरू बीच विवाद, सत्ताधारीले एकलौटी गर्न खोजेको विपक्षको आरोप।
संघीय संसदको तेस्रो अधिवेशन सकियो, 126 ऐन कानून निर्माण।
र आठौं राष्ट्रिय खेलकुद यही चैत 27 गतिबाट नेपालगञ्जमा हुने। आइपिएलमा आज राजस्थान र पन्जाब भिड्ने। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सविता र मधुबन बिदा हुन्छौँ। नमस्ते।